यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म कमला रसाइली। समाचारको शुरूमा प्रमुख समाचार। सिन्धुपाल्चोकका मेलम्ची र पाँच पोखरीमा पहिरोमा परिमृत्यु भएका 10 जनाकै शनाखत। आज 418 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। थप 358 जना कोरोना संक्रमण मुक्त। देशभरका विभिन्न 12 अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार शुरू गरिने नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा जानकारी। एसिडको खरिद बिक्रीलाई व्यवस्थित र पीड़कलाई कड़ा कार्यवाहीको व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन। र अफगानिस्तानको केन्द्रीय कारागारमा आक्रमण, कम्तीमा 29 जनाको मृत्यु। अब समाचार विस्तारमा। सिन्धुपाल्चोकको मेलम्ची र पाँच पोखरीमा पहिरोमा परी मृत्यु भएका 10 जनाकै शनाखत भएको छ। गैरातीको पहिरोमा परी मेलम्चीमा 8 जना र पाँच पोखरीमा 2 जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो। मेलम्चीको पहिरोमा मृत्यु भएका वीरगंजका 42 वर्षीय राजेन्द्र चौरसिया, 35 वर्षीय प्रदीप चौरसिया, 25 वर्षीय विक्रम थिङ, 23 वर्षीय मानबहादुर रूम्बा, 20 वर्षीय सिमन घलान, 21 वर्षीय शिव बालक धामी, 17 वर्षीय सोनाम लामा र 1 जना भारतीय नागरिक राजेन्द्र चौधरीको शनाखत भएको छ। त्यस्तै अविरल वर्षासँगै गएको पहिरोले सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका 2 बरूवामा 1 घर पुरिदा 2 जनाको मृत्यु भएको छ। बरूवाको स्वास्थ्य चौकी नजिकै घरमाथिबाट पहिरो खस्दा 40 वर्षीय यज्ञ बहादुर छेत्री बन्जारा र उनकी श्रीमती लक्ष्मी छेत्री बन्जाराको मृत्यु भएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिनुभयो। गैरातीको पहिरोले पाँच पोखरी थाङपाल गाउँपालिकाका 1, 2, 3, 6, 7 र 8 नम्बर ओडामा ठूलो क्षति पुर्याएको छ। बाढ़ी र डुबानमा परी कैलालीको भजनी नगरपालिका र जानकी गाउँपालिकामा गरी 2,200 घर परिवार विस्थापित भएका छन्। भजनी नगरपालिकामा 1,600 र जानकी गाउँपालिकामा 6 परिवार विस्थापित भएका स्थानीय विपद व्यवस्थापन समितिले जनाएको छ। भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरीले विस्थापित परिवार अहिले विद्यालय र हुलाकी राजमार्गमा बसिरहेको जानकारी दिनुभयो। एकसाथ अघि आएको बाढ़ी र डुबानमा परी भजनीमा 3 जनाको मृत्यु भएको थियो भने करिब 6,000 परिवार प्रभावित भएका छन्। त्यस्तै बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण 13 घर परिवार विस्थापित भएका छन्। पछिल्लो साताको निरन्तर वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो गएपछि जोखिम बढ़ेको छ। बाढ़ी पहिरोका कारण तनहुँमा 156 घर परिवार विस्थापित भएका छन्। जिल्लाका म्याग्दे गाउँपालिकामा 80, बन्दीपुर गाउँपालिकामा 16, सुक्ला गण्डकी नगरपालिकामा 13 परिवार र आबू खैरेनी गाउँपालिकामा 7 घर परिवार विस्थापित भएका हुन्। तनहुँमा रहेका 4 नगरपालिका र 6 गाउँपालिकामा गरी 156 परिवार विस्थापित भएका र तीमध्ये घर भत्किएका र उच्च जोखिममा रहेका परिवारलाई छिमेकीको घर, सामुदायिक भवन र विद्यालयमा स्थानान्तरण गरिएको ब्यास नगरपालिकाले जनाएको छ। नेपालमा आज थप 418 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा 418 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यो सँगै नेपालमा कुल संक्रमितको संख्या 20,750 पुगेको छ। मन्त्रालयका अनुसार आज देशभरि सक्रिय संक्रमितको संख्या 5,732 जना अर्थात 27.6% रहेको छ। सक्रिय संक्रमितहरू प्रदेश नम्बर 1 290 जना, प्रदेश नम्बर 2 2,357 जना, बागमती प्रदेशमा 651, गण्डकी प्रदेशमा 272, प्रदेश नम्बर 5 315, कर्णाली प्रदेशमा 298 र सुदूरपश्चिम प्रदेशमा 1,549 जना रहेको प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। यस्तै गरी आज थप 358 जना कोरोना भाइरस संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त भई घर फर्किनेको संख्या 14,961 पुगेको छ। यस्तै मन्त्रालयका अनुसार गम्भीर प्रकृतिको कोरोना भाइरस संक्रमितहरूको उपचारका लागि प्लाज्मा थेरापी विधिबाट उपचार गरिने भएको छ। देशभरका 12 अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार शुरू गरिने नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डाक्टर प्रदीप गेवालीले जानकारी दिनुभयो। धीर र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेपालगंज उपमहानगरपालिकाको कार्यालय सील गरिएको छ। नेपालगंज उपमहानगरपालिकाका वडाध्यक्ष र वडा कार्यालयका सात कर्मचारीमा कोरोना देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय सील गरिएको प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्काले जानकारी दिनुभयो। त्यस्तै कोरोना भाइरस संक्रमणको जोखिम बढ़ेपछि बजाङमा दुई वडा र एक गाउँ सील गरिएको छ। केदार सिउ गाउँपालिकाका छ र सात नम्बर ओडा र थलारा गाउँपालिका पाँचको दुवाली गाउँलाई पूर्ण रूपमा सील गरिएको हो। केदार सिउ गाउँपालिकाको छ र सात नम्बर ओडामा मात्र 66 जनामा र थलारा गाउँपालिकाका दुवाली गाउँको 10 जनामा कोरोना पुष्टि भएपछि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले ती दुवै ओडा र दुवाली गाउँलाई सील गर्ने निर्णय गरेको थियो। वीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा 70 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगंजमा 4 सुरक्षाकर्मी, 12 महिला र एक भारतीय सहित थप 70 जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो। पछिल्लो समय टोल टोलमै मास टेस्ट गर्न थालिएपछि समुदायमा रहेका संक्रमितहरू फेला पर्न थालेको नारायणी अस्पतालका चिकित्सक डाक्टर नीरज सिंहले बताउनुभयो। 70मा संक्रमितको संख्या बढ़दै गएपछि भोलि बिहान 5 बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ। आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना समुदायमा फैलिने सम्भावना बढ़दै गएपछि भोलि बिहान 5 बजेदेखि 26 गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्यले जानकारी दिनुभयो। 70मा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ भने हालसम्म 531 जनामा संक्रमण देखिएको छ। कोरोना महामारीका कारण प्रभावित प्रदेश नम्बर दुईका किसानहरू प्रदेश सरकारले प्रदान गरेको राहतबाट लाभान्वित भएका छन्। प्रदेश नम्बर दुईका 8 जिल्लाबाट करिब 80,000 किसानले राहत तथा पुनस्थापनाका लागि निवेदन दिएकोमा पहिलो चरणमा 50,000 साना किसानको राहत स्वरूप ब्याज मिनाहा भएको छ। जनकपुरबाट संवाददाता अजय झाको रिपोर्ट।
प्रदेश सरकारले चैतदेखि असार मसान्तसम्मको ब्याज अनुदान स्वरूप तिरेको छ। यसबाट किसानहरू निकै राहतको अनुभूति गरेको महिला किसान रत्नाकुमारी चौधरीको रहेको छ।
समय पनि छोटो राखिदिनु भएको थियो तर सदस्यहरूले धेरै लाभ पाउनु भएको छ।
रौतहट जिल्लाको सन्तपुरका अगुवा किसान अनन्त प्रसाद चिगदेलले लकडाउन भएका कारणले आवेदन दिनबाट धेरै किसानहरू वञ्चित हुनु परेको बताउनु भयो।
हाम्रो 4,000 किसानमा कमसेकम पनि हाम्रो 3,500 कृषि र पशुपालन किसान छन्। हाम्रो दूध उद्योग पनि छ। 13 सदस्य 4,000 ऋणी भएको ठाउँमा 102 जनाको हाम्रो परेको रहेछ।
तर रौतहटकै वृन्दावन नगरपालिका वडा नम्बर 7 सकुवाका अगुवा किसान जगन्नाथ प्रसाद भेडियरले यस कार्यक्रमले धेरै किसानलाई लाभ पुगेको बताउनुभयो।
यसबाट जनताले धेरै हौसला पनि पाएको छ र लाभान्वित पनि भएको छ।
प्रदेश नम्बर 2 8 जिल्लाबाट 80,000 पीड़ित किसानले आवेदन दिएका थिए। त्यसमध्ये 50,000 4 महिनाको ब्याज अनुदान पाएको प्रदेश नम्बर 2 भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र शाहले बताउनुभयो।
कृषि प्रयोजनमा लिएका किसानहरू ऋणको लागि धेरै समस्या अब ब्याज बुझाउने समस्यादेखि अन्य समस्याहरू पनि भोगेको हुनाले उहाँहरूको लागि पहिलो चरणमा हामीले चैतदेखि असारसम्मका ब्याज हामी चाहिँ प्रदेश सरकारले तिर्ने चाहिँ निर्णय गरे अनुसार त्यो कार्यान्वयनमा हामी गयौं।
प्रदेश नम्बर 2 सरकारले लकडाउनमा पीड़ित बनेका किसानहरूलाई प्रदान गरेको राहतबाट थोरै भए पनि किसानलाई राहत पुगेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुरधाम।
संघीय संसदको महिला तथा सामाजिक समितिले एसिड आक्रमणका पीड़ितहरूलाई तत्काल स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। एसिड आक्रमण पीड़ितको अवस्था र चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकले एसिड आक्रमणका पीड़ितहरूले नियमित औषधि उपचार गर्न नसकेको पाइएको भन्दै पीड़ितहरूलाई स्वास्थ्य उपचारको खर्च तत्काल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो। समितिले एसिडको खरीद बिक्रीलाई व्यवस्थित गर्न, पीड़कलाई कड़ा कार्यवाही गर्न, कानून संशोधनको प्रक्रिया थाल्न र पीड़ितलाई उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्न तथा जीविकोपार्जनमा सहयोग पुग्ने खालका कार्यक्रम सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको हो। बैठकमा एसिड आक्रमणका पीड़ितहरूले पीड़कहरूलाई कानूनको दायरामा ल्याई कड़ा सजाय दिन र आफूहरूको शिक्षा, स्वास्थ्य, उपचार र रोजगारीको सुनिश्चितता गरिदिन सरकारसँग माग गर्नुभयो। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले रासायनिक पदार्थको आयात ओसार पसार संचय प्रयोग सम्बन्धी इजाजत प्रदान गर्ने कार्यविधि 2073 तीन महिनाभित्र संशोधन गरी समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले लैंगिक हिंसा न्यूनीकरणका लागि थप सचेतनाका प्रभावकारी कार्यक्रमहरू अगाडि बढ़ाउन र पीड़कबाट पर्याप्त क्षतिपूर्ति दिलाउन सक्ने अवस्था नरहँदा पीड़ित राहत कोषबाट राज्यले व्यवस्थापन गर्नुपर्ने निर्देशन दिएको छ। कानून न्याय तथा मानव अधिकार समितिले दण्ड सजाय सम्बन्धी कानूनलाई समय सापेक्ष परिमार्जन गर्न एसिड आक्रमणमा परेकाहरूको उपचार र सरकारी रोजगारीमा प्राथमिकता दिन समेत सरकारलाई निर्देशन दिएको छ। यसअघि समितिको आज बसेको बैठकमा छलफलमा भाग लिनुहुँदै महान्याधिवक्ता अग्निप्रसाद खरेलले एसिडजन्य पदार्थको बिक्री वितरणमा कड़ाई गर्नुपर्ने र अभिलेख राखेर मात्र बिक्री वितरण गर्ने व्यवस्था कड़ा रूपमा लागू गर्नुपर्ने बताउनुभयो। बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा छेत्रीले एसिडजन्य पदार्थको बिक्री वितरणलाई नियमन गर्न समय अनुकूल ऐन कानून बनाएर अगाडि बढ़दा प्रभावकारी हुने बताउनुभयो। बैठकमा सांसद तथा सरकारवालाहरूले एसिड आक्रमण गर्नेहरूलाई दिइने दण्ड सजाय कम भएको भन्दै त्यसलाई बढ़ाउनुपर्ने धारणा राख्नुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि छलफल भएको छ। छलफलमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुभाष नेमवाङ सहभागी हुनुहुन्थ्यो। यही साउन 13 गते नेकपा स्थायी समितिको बैठक अध्यक्ष एवं प्रधानमन्त्री ओलीले स्थगित गर्नुभएपछि अर्का अध्यक्ष प्रचण्डले बालुवाटारमै केही स्थायी समितिका सदस्यहरूको भेला गर्नुभए यता दुई अध्यक्ष बीच छलफल हुन सकेको थिएन। अध्यक्षद्वय बीचको आजको छलफल हिजोकै निरन्तरता भएको बताइएको छ। दुई अध्यक्ष बीच सहमति जुट्न नसक्दा पार्टी स्थायी समिति बैठक पटक पटक स्थगित हुँदै आएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो हुनेवाला बुढी त 32
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
विश्रामपछि अब बाँकी समाचार। आज देशभर हिन्दू धर्मावलम्बीहरूले श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने ऋषि तर्पणी अर्थात जनै पूर्णिमा रक्षाबन्धन पर्व मनाइएको छ। पूर्णिमाका दिन बिहानदेखि वैदिक सनातन धर्मावलम्बीहरूले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षा सूत्र बाँध्ने चलन रहेको छ। नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीहरूले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाउने गरिन्छ। यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ़छ भन्ने सामाजिक मान्यता रहेको छ। आजकै दिन देशभर नवजातका अंकुरित गेडागुडी मिसाएर पकाएको पौष्टिक युक्त क्वाटी खाने चलन पनि रहेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय निकुञ्ज बाँकेका दुई कर्मचारीलाई करिब 9 लाख बराबरको घुस लिएर बैंक डिपोजिट गरेको भौचर सहित नियन्त्रणमा लिएको छ। आयोगको कार्यालय बुटवलबाट खटी गएको टोलीले राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायालाई स्रोत नखुलेको 8,98,000 रूपियाँ बैंकमा डिपोजिट गरिसकेको अवस्थामा रूपन्देहीबाट नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका दुवैजनामाथि थप अनुसन्धान शुरू गरिएको अख्तियारले जनाएको छ। भोजपुरको आमचोक गाउँपालिका 3 थिदिङखा स्थित हागातुङमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। दुर्घटनामा ट्र्याक्टर चालक आमचोक गाउँपालिका 3 दिसंगलाका 28 वर्षीय दीपक कुंवरको मृत्यु भएको र घाइते 3 जनाको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। दाङमा करेन्ट लागेर 2 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। जंगली जनावरलाई लक्षित गरी मकैबारीमा थापेको विद्युतीय धरापमा परि घोराही उपमहानगरपालिका 1 हर्नोकका 14 वर्षीय वीरबहादुर रावत र 10 वर्षीय तेजबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो। घाइते दिलबहादुर रावतको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्ष खाद्यान्न उत्पादनमा वृद्धि भएको देखिए पनि आयात पनि उच्च दरले बढ़ेको जनाएको छ। मन्त्रालयमा आज आयोजित गत आर्थिक वर्षको वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा दिएको जानकारी अनुसार गत वर्ष धान मात्र 33.65 अर्ब करोड़को मकै 13.60 अर्ब करोड़ र गहुँ 7.09 अर्ब करोड़ रूपियाँ बराबरको आयात भएको छ। श्रमिकको सुरक्षाका लागि स्थापित सामाजिक सुरक्षा कोष कार्यक्रम मा हालसम्म 12,527 रोजगारदाता आबद्ध भएका छन् भने 1,69,421 श्रमिक समेटिएका छन्। संवाददाता सरिता खनालको रिपोर्ट।
सरकारले श्रमिकको सुरक्षाका लागि 2075 साल मंगिर 6 गते सामाजिक सुरक्षा कोषको घोषणा गरी सबै श्रमिक तथा रोजगारदातालाई 76 साल वैशाख 25 गतेसम्म आबद्ध हुन आग्रह गरेको थियो। श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रमको शुरूआती चरणमा रोजगारदाताको आकर्षण कम देखिए पनि पछिल्लो समय यसमा आबद्ध हुने रोजगारदाता एवं श्रमिकको संख्या बढ़दै गएको कोषले जनाएको छ। सामाजिक सुरक्षा कोषमा हालसम्म करिब 1,70,000 श्रमिक सूचीकृत भइसकेको कोषका कार्यकारी निर्देशक कपिल मणि गेवालीले जानकारी दिनुभयो।
हालसम्म 1,69,421 श्रमिकहरू आबद्ध भएको हो। 12,527 रोजगारदाताहरूबाट त्यति संख्यामा आएको हो। अहिलेसम्म चाहिँ कोषमा 1,64,71,18,000 भन्दा बढी पैसा जम्मा भएको छ।
श्रमिकको सुरक्षाका लागि उनीहरूको योगदानमा आधारित सामाजिक सुरक्षा कोषले विभिन्न 4 योजना तथा कार्यक्रम सञ्चालन गरेर कोषको कामलाई अगाडि बढ़ाएको छ। श्रमिकको पक्षमा काम गर्ने सामाजिक सुरक्षा कोषमा श्रमिकले आफूले खाइपाई आएको सुविधाबाट केही प्रतिशत रकम जम्मा गर्नुपर्ने र त्यसबाट विभिन्न 4 योजना तथा कार्यक्रम मार्फत कोषले सुविधा उपलब्ध गराउने गर्दछ। कोषबाट हालसम्म 300 जना भन्दा बढ़ीले करिब 1 करोड़ रूपियाँ बराबरको सुरक्षा सुविधा लिइसकेको कोषले जनाएको छ। पुनः एकपटक कोषका कार्यकारी निर्देशक गेवाली।
स्किमहरू चलाएको छ कोषले। औषधि बजार, स्वास्थ्य, मातृत्व सुरक्षा, दुर्घटना अशक्तता, आश्रित, वृद्धावस्था सुरक्षा योजना चाहिँ करिब 1 करोड़ रुपियाँको भुक्तानी भएको छ र त्यो संख्या भनेको 300 प्लसको हाराहारीमा छ। यसबाट सुविधा लिइसक्नुभएकाहरू जुन हेर्दाखेरि पनि त्यो संख्या उल्लेख्य छ। ग्रेजुअल ग्रोथको हिसाबले हेर्दाखेरि चाहिँ म यसलाई सन्तोषजनक नै मान्छु।
कोषमा आबद्ध भएका श्रमिकले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत 1 वर्षमा 1,00,000 बराबरको औषधि उपचार खर्च र सुत्केरी हुँदाको खर्च लिन सक्नेछन्। त्यस्तै दुर्घटना र अशक्तता सुरक्षा अन्तर्गत कार्यालयको कामका सिलसिलामा भएको दुर्घटनाको उपचारको सबै खर्च कोषले बेहोर्नेछ भने दुर्घटनाका कारण अशक्त भई काममा जान नसकेको अवस्थामा खाइपाई आएको तलबको 60% रकम अशक्तता वृत्तिको रूपमा उपलब्ध गराइन्छ। श्रमिकको कुनै पनि कारणबाट मृत्यु भएमा आश्रित परिवारलाई पर्न सक्ने आर्थिक संकट निराकरणका लागि कोषले श्रमिकले पाउँदै आएको तलबको 60% हुन आउने रकम, छोराछोरी भएमा सन्तति वृत्ति तथा आश्रित रोजगारीमा नभएको अवस्थामा श्रमिकको तलबको 60% हुन आउने रकम हरेक महिना पेन्सनका रूपमा उपलब्ध गराउने कोषले जनाएको छ। त्यस्तै वृद्धावस्था सुरक्षा सुविधामा श्रमिकले कामबाट अवकाश लिइसकेपछि श्रमिकको योगदानको आधारमा उपदान वा पेन्सनको रूपमा कोषले रकम उपलब्ध गराउनेछ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
लमजुङमा तुइनबाट खसेर एक महिला विपत्ता भएकी छन् भने अर्का एकजना घाइते भएका छन्। लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर 6 कर्ती बेसीमा रहेको तुइनबाट खसेर स्थानीय 32 वर्षीय फूलमाया गुरूङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। सोही तुइनबाट खसेर घाइते भएका किर्तिपुरका विकास घलेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। गत शनिबार डोटी स्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका डडेलधुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत 2 स्वास्थ्यकर्मीको शव भेटिएको छ। बेपत्ता भएका मध्ये बझाङ जिल्ला घर भई डडेलधुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक विनय बहादुर सिंहको शव आज शिखर नगरपालिका 10 बनैताप र डडेलधुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरीश जोशीको शव केआई सिंह गाउँपालिका 5 बुवाटा भन्ने ठाउँमा हिजो साँझ फेला परेको प्रहरीले जनाएको छ। अफगानिस्तानको जलालबाद शहरमा रहेको केन्द्रीय कारागारमा आईएस विद्रोही समूहले आक्रमण गर्दा कम्तीमा 29 जनाको मृत्यु भएको छ। गैराती इस्लामिक विद्रोही समूह आईएसले कार बम विस्फोट गराई आक्रमण गरेपछि 1,000 भन्दा बढ़ी कैदीबन्दीहरू जेलबाट भाग्न थालेकाले दोहोरो भिडन्त भएको थियो। 20 घण्टासम्म चलेको भिडन्तमा 8 आक्रमणकारी मारिएका र धेरै कैदीहरू हराइरहेको नानघार प्रान्तका प्रवक्ताले बताएका छन्। कारागारमा धेरैजसो तालेवान र आईएस विद्रोही समूहका कार्यकर्ता रहेकाले उनीहरूलाई छुटाउन सो आक्रमण भएको हो कि भन्ने आकलन गरिएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस विरूद्धको सटीक समाधान नभेटिन पनि सकिने चेतावनी दिएको छ। विश्व स्वास्थ्य संगठनका निर्देशक जनरल टेड्रोस आधानम गेब्रियससले भर्चुअल बैठक मार्फत सम्बोधन गर्नुहुँदै अहिले यस भाइरसको कुनै उपचार फेला नपरेको र भविष्यमा फेला पर्छ भन्ने अवस्था पनि नआउन सक्ला भन्नुभयो। हिजो मात्रै डब्ल्यूएचओले यो महामारी अझै केही समय लम्बिने बताएको थियो। डब्ल्यूएचओले कोरोना महामारी नियन्त्रणमा कठिनाई उत्पन्न भइरहेको बताइरहेका बेला विश्वभर कोरोना भाइरस विरूद्धको खोप तयार पार्न विश्वका विभिन्न देश लागि परेको छ। बेलायत रूस लगायतका देशले मान्छेमा नै खोप परीक्षण समेत शुरू गरिसकेको छ।
राष्ट्रिय 151 स्थानीय तहले अझै पनि बजेटको विवरण नपठाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयले स्थानीय तहलाई आर्थिक वर्ष 2077-78 लागि पेश गरेको बजेट विवरण पठाउन पटक पटक निर्देशन दिए पनि अझै पनि 151 स्थानीय तहले बजेट विवरण नपठाएको जनाएको हो। मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार अहिलेसम्म 602 स्थानीय तहले मात्र आफूले पेश गरेको बजेटको विवरण मन्त्रालयमा पठाएका छन्। बजेट विवरण पेश नगर्ने स्थानीय तहमा प्रदेश नम्बर 22, प्रदेश नम्बर 2 66, बागमती प्रदेशका 20, गण्डकी प्रदेशका 10, प्रदेश नम्बर 5 6, कर्णाली प्रदेशका 5 र सुदूरपश्चिम प्रदेशका 22 स्थानीय तह रहेका छन्। स्थानीय तहले पेश गरेको बजेट मन्त्रालयमा बुझाउनु पर्ने व्यवस्था रहेको छ। नेपाल विद्युत प्राधिकरणद्वारा संचालित विद्युत उत्पादन प्रसारण र वितरण तर्फको आयोजनाले गत आर्थिक वर्ष 2076-77 81.23% वित्तीय प्रगति हासिल गरेका छन्। ती आयोजनाको समग्र भौतिक प्रगति 82.29% रहेको छ। नेपाल सरकार वैदेशिक प्राधिकरणको स्रोतबाट सञ्चालित आयोजनामा गत आर्थिक वर्षमा 58.4 करोड बजेट विनियोजन गरिएकोमा 47.14 करोड खर्च भएको छ। विद्युत पहुँच बढ़ाउन र उपभोक्तालाई भरपर्दो तथा गुणस्तरीय सेवा आपूर्तिका लागि वितरण लाइन विस्तार सुदृढीकरण र स्तरोन्नतिमा छुट्याइएको बजेटको खर्च 92% रहेको छ। विश्वव्यापी महामारी कोविड 19 कारण निर्माणाधीन आयोजनाको काम प्रभावित हुँदा समेत समग्र वित्तीय र भौतिक प्रगति उत्साहजनक नै रहेको प्राधिकरणका कार्यकारी निर्देशक कोलमान घिसिङले बताउनु भयो। नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ बजारमा सबैभन्दा कम ब्याज दर हुने गरी 5 वर्ष अवधिका लागि 7.99% ब्याज दरमा घर कर्जा प्रदान गर्ने भएको छ। घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घर कर्जा समेत स्वाप गर्ने सुविधा दिएको बैंकले जनाएको छ। बैंकले नयाँ लघु उद्यम कर्जा, समृद्ध व्यवसाय कर्जा, घडेरी कर्जा योजनाहरू पनि शुभारम्भ गरेको जनाएको छ। लघु उद्यम कर्जा तथा समृद्ध व्यवसाय कर्जाको वार्षिक ब्याज दर 8.99% रहेको र सो ब्याज दर पनि उक्त प्रकृतिका कर्जाहरूमा बैंकिङ क्षेत्रकै न्यून ब्याज दर भएको बैंकले दावी गरेको छ। सोमबार नेपाली शेयर बजारको कारोबार 7.59 अङ्कले बढ़ेको छ। आइतबार दिनभर घटेर बन्द भएको बजार सोमबार बढ़ेर बन्द भएको हो। सोमबार 1395 बिन्दुबाट शुरू भएको कारोबार सूचक नेप्से 21 मिनटमा सबैभन्दा न्यून 1384.97 बिन्दु भन्दा तल पुग्यो भने कारोबारको अन्त्यमा 1403.80 बिन्दुमा पुगेर कारोबार बन्द भएको छ।
आर्थिक समाचारमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले 2 वर्षभित्र भलिबलको कवर हट बनाउने प्रतिबद्धता जनाउनु भएको छ। नवनियुक्त सदस्य सचिवको स्वागतमा नेपाल भलिबल संघले आयोजना गरेको कार्यक्रममा सिलवालले आफ्नो कार्यकालको शुरूआती 2 वर्षमा भलिबलको कवर हल निर्माण गरिने बताउनु भएको हो। सदस्य सचिव सिलवालले कवर हलका लागि आफूले उच्च राजनीतिक नेतृत्वसँग लबिङ गरेको उल्लेख गर्दै राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्रीसँग समेत आग्रह गरेको जानकारी गराउनुभयो। सिलवाल अघिल्लो वर्ष भलिबल संघकै सिफारिशमा सदस्य सचिव हुनुभएको थियो। कार्यक्रममा संघले परिषदको बोर्ड सदस्यमा मनोनित पूर्व खेलाड़ी इन्दिरा निरौला र रिम राणा बाटालाई समेत बधाई तथा शुभकामना दिएको थियो। सोमबार नै अर्को कार्यक्रममा सदस्य सचिव सिलवालले फुटबलको विकासका लागि अखिल नेपाल फुटबल संघ एन्फा र परिषद मिलेर अगाडि बढ्नुपर्नेमा जोड़ दिनुभयो। साधुबाटो स्थित एन्फाको मुख्यालयमा आयोजना भएको स्वागत कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले क्लब फुटबलको विकासका लागि एन्फाले योजना बनाउनु पर्नेमा जोड़ दिँदै फुटबल पूर्वाधार क्लबका लागि आवश्यक रहेको बताउनुभयो। जापानको टोकियोमा 2021 हुने पारा ओलम्पिक ओलम्पिकको मिति सार्वजनिक गरिएको छ। कोरोना भाइरसका कारण टोकियोमा हुने पारा ओलम्पिक एक वर्षका लागि सरेको थियो, जसका कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले नयाँ मिति सार्वजनिक गरेको हो। नयाँ मिति अनुसार पारा ओलम्पिक अगस्त 24 सेप्टेम्बर 5 तारिकसम्म हुनेछ। पारा ओलम्पिकमा 22 खेलका 529 इभेन्टमा प्रतिस्पर्धा हुनेछ, जसमा नेपालबाट पनि खेलाड़ीले सहभागिता जनाउनेछन्। टोकियो ओलम्पिक सकिएपछि पारा ओलम्पिक शुरू हुनेछ, जसमा टोकियो ओलम्पिक जुलाई 23 अगस्त 8 तारिकमा सम्पन्न हुनेछ।
खेल समाचारमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। हाल प्रदेश 5 कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य र बाँकी प्रदेशमा आंशिक बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम विज्ञान विभागले जनाएको छ। आगामी 24 घण्टामा देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा भोलि प्रदेश 1 बागमती प्रदेश र प्रदेश 5 एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र ती क्षेत्रको नदी तथा खोलाको बहाव बढ़न सक्ने र बाढ़ी पहिरो आउन सक्ने भन्दै सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। सिन्धुपाल्चोकका मेलम्ची र पाँच पोखरीमा पहिरोमा परि मृत्यु भएका 10 शनाखत। आज 418 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। थप 358 जना कोरोना संक्रमण मुक्त। देशभरका विभिन्न 12 अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार शुरू गरिने नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा जानकारी। एसिडको खरिद बिक्रीलाई व्यवस्थित र पीड़कलाई कड़ा कार्यवाहीको व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन। र अफगानिस्तानको केन्द्रीय कारागारमा आक्रमण, कम्तीमा 29 जना हवस् त, राति 9 समाचार पूरा भयो। 10 हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।